आप सुन रहे हैं SBS हिंदी। अपने रेडियो पर हर शाम सुनिए हमारा कार्यक्रम। आप हमारा कार्यक्रम हमारी वेबसाइट पर और SBS रेडियो मोबाइल ऐप द्वारा सुन सकते हैं। sbs.com.au/hindi पर जाएं।
देखो मैंने देखा है ये एक सपना, फूलों के शहर में है घर अपना।
दोस्तों, ऑस्ट्रेलिया में पिछले एक वर्ष से एक मुद्दा छाया हुआ है, वो है आपका घर खरीदना। कई लुभावने वादे किए जा रहे हैं, कई जगह पर ऐसी स्कीम्स चलाई जा रही हैं कि आप अपना पहला घर आसानी से खरीद सकें। लेकिन क्या आप जानते हैं कि मिलेनियल्स का घर खरीदना ऑस्ट्रेलिया में मुश्किल होता जा रहा है? हमारे साथ आज स्टूडियो में हैं उस्मान चौहान, जो कैनबरा स्थित नीति विशेषज्ञ हैं। उस्मान जी, SBS के हिंदी कार्यक्रम में आपका स्वागत है।
मुझे बुलाने का बहुत शुक्रिया अमित जी।
उस्मान जी, सबसे पहले तो ये जानना चाहेंगे कि ऑस्ट्रेलियन मिलेनियल्स होते क्या हैं?
ऑस्ट्रेलियन मिलेनियल्स वो ऑस्ट्रेलियंस हैं जो कि उन उम्र में 19 से 36 साल के बीच हैं, यानी कि जो यंगर ऑस्ट्रेलियंस हैं। और जब हम इधर मिलेनियल्स की बात करेंगे तो हम इमिग्रेंट ऑस्ट्रेलियंस और लोकल ऑस्ट्रेलियंस सबको मिला के कहेंगे कि जो यंगर जनरेशन है, इनके इक्तिसादी मसाइल क्या हैं घर खरीदने में।
एक नई रिपोर्ट के अनुसार जो ऑस्ट्रेलियन मिलेनियल्स हैं, जो ऑस्ट्रेलिया के युवा हैं, वो घर खरीदने में, होम ओनरशिप जिसे कहते हैं, उसमें बाकी मुल्कों के अपने हम उम्र लोगों से काफी पीछे चल रहे हैं। थोड़ा सा इसके ऊपर रोशनी डालेंगे?
बिल्कुल। ऑस्ट्रेलिया दुनिया में अब सबसे खराब मार्केटों में शामिल होता है, जहां पर यंग लोगों के लिए घर खरीदना अब मुनासिब नहीं। अभी जो स्टडी आई थी HSBC की, इसके मुताबिक ऑस्ट्रेलिया जो है वो नंबर 2 पे आता है मुश्किलात के नजरिए से। तो आप देखें तो सिर्फ 28% मिलेनियल जो हैं उनके पास अपना घर है। ये एक इतना कम दर्जा है, क्योंकि आप मुकाबला अगर करें तो फ्रांस में तकरीबन 40% है, मेक्सिको में 50% है, चाइना में 70% मिलेनियल्स के पास अपना घर है, वो अपने नाम में उनके पास घर है। लेकिन ऑस्ट्रेलिया में 30% भी नहीं है। यानी कि ये जो यंग ऑस्ट्रेलियंस हैं, इनको जो रियल एस्टेट मार्केट है उसमें पार्टिसिपेट नहीं करने की इजाजत दी जा रही, और उसकी ये इजाजत जो है ये इक्तिसादी इजाजत है। उनके पास वसाइल नहीं है, कीमतें घरों की बहुत ज्यादा हैं और इनकी वेजेस बहुत कम हैं, इसलिए ये हालांकि घर खरीदना चाहते हैं खरीद नहीं पा रहे।
उस्मान, HSBC होल्डिंग्स का जो ये सर्वेक्षण है, उसमें 9 देशों में से 9,000 लोगों के ऊपर ये सर्वेक्षण कर आंकड़े एकत्र किए गए। इसमें जमीन जायदाद या मकान खरीदने की क्या मुश्किलें बताई जा रही हैं पिछले 5 वर्षों में?
जी, अच्छा सवाल पूछा आपने। असल में सबसे बड़ा जो मसला है वो कीमतों का है। आपकी जो बड़े शहर है, खासतौर पर सिडनी और मेलबर्न, उनमें कीमतें चढ़ती जा रही हैं, क्योंकि पैसा बाहर से भी आ रहा है, इन्वेस्टर्स दीगर ममालिक से पैसा डाली जा रहे हैं, और उसके अलावा यहाँ पर इंटरेस्ट रेट्स जो हैं वो बहुत कम कर दिए हैं, क्योंकि इकोनॉमी को ये शिफ्ट कराना चाह रहे थे हम जब माइनिंग बूम खत्म हुई थी तो। लेकिन उससे काफी सारा पैसा कंज्यूमर डिमांड की जगह एक रियल एस्टेट में चला गया, वहां फंस गया और वहां दबा रहा है। और आप देखें तो अब 2009 से लेके अब तक घरों की कीमत सिडनी में डबल हो चुकी है, दुगनी हो गई है, और मेलबर्न में भी बहुत चढ़ चुकी है। तो इतना सारा पैसा जब रियल एस्टेट में फंसा रहता है तो इससे कीमतें चढ़ती जाती हैं। तो जिनके पास घर थे वो अमीरजादे बन गए हैं, और जो अब नए लोग हैं जो पार्टिसिपेट करना चाहते हैं, खासतौर पर मिलेनियल्स जिनकी उम्र 19 से 36 तक है, वो अब नहीं आ सक रहे मार्केट में, उनके पास ऐसे वसाइल नहीं है। और उनके लिए जो मेन सोर्स ऑफ इनकम होती है, उनकी वेज होती है, वो बहुत कम है। और इसके बावजूद ये बात नहीं है कि वो घर खरीदना नहीं चाहते। 60% से ज्यादा जो है उनका इरादा है, मिलेनियल्स का इरादा है कि वो घर खरीदेंगे, लेकिन उनके वसाइल जो हैं, उनकी वेजेस इसके लिए मौजूद नहीं है।
उस्मान, आपने बात की ऑफशोर इन्वेस्टर्स की, खासतौर पे चीन से जो इन्वेस्टर्स हैं, निवेशक हैं, वो काफी पैसा ऑस्ट्रेलिया की मार्केट में लगा रहे हैं। पिछले दिनों कुछ खबर आई थी कि इसमें से कुछ पैसा जो है, जो रुपया है, वो काला धन भी हो सकता है। आप इस बात को सही मानेंगे?
जी, मैं इस बात को सही मानूंगा, क्योंकि रियल एस्टेट जो होती है वो एक आसान तरीका होता है ब्लैक मनी को व्हाइट मनी लॉन्ड्रिंग के लिए, क्योंकि वो बाहर से डील हो सकती है और फिर वो प्रॉपर्टी के अंदर सिंक हो जाती है, तो फिर उसकी ट्रांसपेरेंसी जो है वो वाली नहीं रहती। और ये सिडनी और मेलबर्न के अलावा बेशुमार और بین الاقوامی شہروں میں بھی یہ نظر آتا ہے, ہانگ کانگ میں بھی یہ بہت ہوتا ہے, وینکوور میں بھی بہت ہوتا ہے, جہاں پر یہ اوورسیز انویسٹرز انٹرسٹ رکھتے ہیں وہاں پر یہ ایشو بہت سخت ہو چکا ہے, اور اس کی وجہ سے آکوپنسی پہ بھی مسئلہ پڑتا ہے. ہانگ کانگ, وینکوور, سڈنی, میلبرن میں بہت سارے اپارٹمنٹ ایریاز ایسے ہوتے ہیں جہاں پر رات کے وقت آپ کو کوئی بتی ہی نہیں نظر آتی کیونکہ انویسٹرز نے خریدے ہوئے لیکن وہ وہاں رہ نہیں رہے. تو جہاں وہ جو لوگ وہاں پہ رہائش پذیر جو رہتے ہیں وہ ان گھروں کو خرید نہیں سکتے اور وہ ان کو آباد نہیں کر سکتے, بتیاں آف ہوتی ہیں, انویسٹرز نے باہر سے چیزیں خرید دی اور پھر وہ آتے نہیں ہیں. تو یہ ایک بہت بڑا مسئلہ ہے اربن لینڈسکیپ کے لیے.
عثمان, پچھلے ایک یا دو ورشوں میں آسٹریلیا کے کئی بڑے ایسے نیتا ہیں جنہوں نے اسے کافی گمبھیرتا سے نہیں لیا ہے, اس مدعے کو کافی گمبھیرتا سے نہیں لیا ہے. کچھ نے تو یہ کہا کہ آپ کے ماں باپ امیر ہونے چاہیے, کچھ نے کہا کہ ہائی پیئنگ جابس کیوں نہیں کر لیتے ہیں, اور کچھ نے کہا صبر رکھو گھر خرید لیں گے. لیکن صبر کا یہ جو ہوتا ہے پھل ہمیشہ میٹھا نہیں ہوتا ہے, کیونکہ جب تک آپ اتنا پیسہ اکٹھا کر پائیں گے اپنے سپنوں کا گھر خریدنے میں تب تک تو وقت نکل چکا ہوگا. اس کے بارے میں کیا کہیں گے؟
جی بالکل, آپ کی بات صحیح ہے. میرے نقطۂ نظر کے مطابق یہ جو سیاستدان ہوتے ہیں جو اس پہ ایوی ایک موقف پیش کرتے ہیں وہ ایک ریالٹی کو مد نظر رکھ کے نہیں کہتے. تو جس طرح آپ نے کہا, کئی سیاستدانوں نے کہا ہے کہ بس آپ امیر ہو جاؤ تو مسئلہ ٹھیک ہو جائے گا. اصل میں تو ایوی امیر کوئی نہیں ہوتا
جی.
اس کے علاوہ وہ کہتے ہیں کہ آپ اپنے ماں باپ سے پوچھو تو وہ کیوں نہیں آپ کی مدد کرتے. تو یہ بھی تو ایک جو ہے ریئلسٹک اسمپشن نہیں ہے. یہ جو یہ موقف پیش کرتے ہیں اس میں سیاستدانوں کو اپنی ساری ووٹنگ بیس مد نظر رکھنی پڑتی ہے, تو ملینینز اس میں نظر انداز ہو جاتے ہیں, اگنور ہو جاتے ہیں, کیونکہ کافی سارے جو ویسٹڈ انٹرسٹ ہیں سیاستدانوں کے لیے وہ اولڈر جنریشنز کے لوگ ہیں, وہ بھی بہت ڈونیٹ کرتے ہیں, ووٹ دیتے ہیں, اور ان کے لیے ابھی جو ریئل اسٹیٹ کا جو ببل ہے وہ اچھا ہے. وہ تو نہیں چاہتے کہ یہ ببل برسٹ ہو یا چینج ہو یا اونرشپ بدلے
جی.
ان کی اونرشپ ہے ابھی, اور ان کی جو ویلتھ ہے زیادہ تر ڈینومینیٹ ہوتی ہے ان کی ریئل اسٹیٹ ہولڈنگ سے, تو وہ ابھی بہت خوش ہیں. تو یہ جو تنازع ہے دو جنریشنز کے درمیان یہ بہت مسئلے پیدا کرے گا آگے.
لیکن عثمان, آپ کا دھیان کھینچنا چاہوں گا اس طرف کی, اس سرویکشن کے انوسار خاص طور پہ جو کمپیریزنز کیے گئے ہیں ایشیائی ملکوں اور یوروپین ملکوں میں, اس میں کہا گیا ہے کہ جو مم اینڈ ڈیڈ بینک والے لوگ ہیں جنہیں کہا جاتا ہے جو اپنے ماتا پتا سے پیسہ لے کے کرتے ہیں, جیسے بھارت پاکستان کی بات کیجئے اسی طریقے سے چین میں یا یو اے ای میں تو لگ بھگ 50% لوگ اپنے ماں باپ سے پیسہ لے کے, اور یہاں تک کہ 26% لوگ فرانس میں بھی اپنے ماں باپ سے پیسہ لے کے گھر خریدتے ہیں. تو کہیں پر جب ہم آسٹریلیا کی بات کرتے ہیں تو وہ جو ہمارا ایک ڈفرینس ہے سوسائٹیز کے بیچ میں, انڈیویجولزم اور جو کمیونٹی اورینٹیڈ سوسائٹی, کہیں وہ سامنے آتا ہے؟
یہ آپ نے بہت زبردست بات کی ہے, یہ ایک بہت بڑا فائدہ ہے ہمارے کمیونٹیرین کلچرز کا, جو کہ انڈیویجولزم کو نظر انداز کر کے ایک پولڈ ریسورسز کرتے ہیں فیملیز کے. ماں باپ بچوں کا خیال رکھتے ہیں, پھر بچے بھی ماں باپ کا خیال رکھتے ہیں, ہمارے جوائنٹ فیملی سسٹمز, اس سے جو پولنگ آف ریسورسز ہوتی ہے اس سے پھر انویسٹمنٹ زیادہ آسان ہو جاتی ہے, کیونکہ لوگ ایک حق بانٹ کے ایک ساتھ مل جل کے چیزیں خرید سکتے ہیں. وہ سسٹم جہاں پہ چل رہا ہے وہاں پر بہت فوائد ہیں. یہ آسٹریلیا ایک انڈیویجولسٹ سوسائٹی ہے, یہاں کہتے ہیں کہ ہر بندے کو اپنے پیروں پہ کھڑا ہونا چاہیے, اس سے پھر جو انویسٹمنٹ کانسیکوینسز ہوتے ہیں وہ نظر آتے ہیں. آپ کی بات صحیح ہے کہ یہاں پر وہ ویکل نہیں ہوتا, اور یہاں پہ جو لوگ ہیں جو ملینیلز ہیں جن کے پاس گھر ہے انہوں نے بھی اپنے ماں باپ سے ہی رجوع فرمایا تھا, ان کے ماں باپ نے ہی انہیں مدد دی تھی زیادہ تر, کیونکہ اگر آپ صرف بینک کے ویکلز اور ویج کے ویکلز کو دیکھیں تو پھر ینگسٹرز جو ملینیلز ہیں ان کے پاس وہ فوائد نہیں ہے. تو آپ کی بات صحیح ہے کہ جو فیملی سسٹم سٹرانگ ہوتے ہیں, کلچرز جس طرح ایشین کلچرز ہوتے ہیں, وہ اس میں بہت مدد کرتے ہیں کہ انویسٹمنٹ نظریے سے بھی.
عثمان, چلتے چلتے آخری سوال, سرکار کو کیا نصیحت دیں گے اس پورے درباگیپورن استھتی کو سدھارنے کی؟
جی, میرے خیال سے کافی سارے ایسے طریقے ہیں ہاؤسنگ مارکیٹ کو ٹھیک کرنے کے جو کہ ایشین کنٹریز میں ہو رہا ہے. مثال کے طور پہ تائیوان اور سنگاپور میں انہوں نے کافی ساری پالیسیز اپنائی ہیں ٹیکس کے ذریعے, اور اینٹی فلپنگ ڈیوٹی, اور اس طرح کے طریقے کیے ہیں کہ آپ جو ہے ایوی اسپیکولیشن سے اور باہر کا پیسہ لا کے ایوی اس کو لانڈر کرنے میں اور اس طرح کی حرکتوں کو روکنے کے لیے کافی سارے رولز ہوتے ہیں جو کہ آپ اپنا سکتے ہیں, اور یہ ایک ہاؤسنگ مارکیٹ ببل کو کول کر سکتے ہیں آہستہ آہستہ, اور سنگاپور اس کی بہت اچھی مثال ہے. اب 2 سالوں سے ان کی پرائسز کم ہوتی جا رہی ہیں. اگر یہ ٹارگیٹڈ پالیسیز ہوں تو وہ بہتر ہوتی ہیں. ابھی جو آسٹریلیا کی مینٹیلٹی ہے وہ ایک وہ بڑے ٹولز جو ہوتے ہیں جس طرح سینٹرل بینک کے ٹولز, آر بی اے کے ٹولز, کے انٹرسٹ ریٹ ایک بہت بڑا ٹول ہوتا ہے, بڑا پیچیدہ ٹول ہوتا ہے اور اس کا ہر چیز پہ اثر ہوتا ہے. اس سے بہتر ہے کہ آپ ٹارگیٹڈ پالیسیز کریں, ٹیکس, اینٹی فلپنگ ڈیوٹیز وغیرہ, ریئل اسٹیٹ اسپیسیفک چیزیں جو کول کرتی ہیں مارکیٹ کو, ان کو یہ چیزیں اپنانی چاہیے. لیکن ان کی نظر اس طرف نہیں ہے. کیوں؟ کیونکہ کافی سارے لوگ ہیں جو کہ اس ببل سے فائدہ اٹھاتے ہیں اور جن کا اس سے مسئلہ ہوتا ہے, جو ینگسٹرز ہیں, ملینیلز ہیں, وہ اپنی آواز اٹھا نہیں رہے. تو یہ بہت ایک پیچیدہ مسئلہ ہے اور اس کا اگر ایک سیاسی حل نہ ڈھونڈا جائے تو پھر یہ ببل پھولتا رہے گا اور پھر ہر ببل کی طرح ایک دن اختتام پذیر بھی ہوگا.
عثمان, ایس بی ایس ہندی میں بات کرنے کے لیے, اپنا قیمتی سمے دینے کے لیے بہت بہت دھنیواد.
آپ کا بھی بہت شکریہ عامر جی.
دو دیوانے شہر میں, رات میں یا دوپہر میں, آبودانا
ڈھونڈتے ہیں ایک آشیانہ, ڈھونڈتے ہیں
آبودانا, ڈھونڈتے ہیں ایک آشیانہ, ڈھونڈتے ہیں دو دیوانے شہر میں.
ایس بی ایس ریڈیو سے ڈاؤن لوڈ کرنے کے لیے آپ کا دھنیواد. ہمارا پورا کاریکرم آپ کیسے سنیں اس کے لیے sbs.com.au/hindi پر جائیں.